اس سے پہلے کہ ہم خداوند کے حضور جھکیں، اس سے پہلے کہ اس کے کلام کو سیکھنا شروع کریں، مسیح یسوع میں آپ سب کی سلامتی ہو. آپ کے خوبصورت چہروں کے لیے، آپ کے وقت کے لیے اس کے نام کی تعریف ہو. سو آج ہم خداوند یسوع مسیح کی اس فتح کو جو ہر ایک ایماندار کو حاصل ہے، جسے شاعربانی کی رسم کہا جاتا ہے، منانے کے لیے جا رہے ہیں. سو اس وقت ہم یہاں پر کیوں حاضر ہیں، اس وقت ہمارا اکٹھے ہونے کا مقصد کیا ہے، اور وہ مقصد ہے خداوند کے زندگی بخش کلام کو سننا. سو میری گزارش ہے خاص کر بچوں سے کہ اپنی توجہ خداوند کے کلام کی طرف لگائیں، تاکہ ہر ایک پوری توجہ کے ساتھ بائبل مقدس کو سننے والے بنیں. کیونکہ اگر ہم باتوں ہی میں اپنا وقت گزار دیں گے تو پھر ہمارا یہاں پر اکٹھا ہونا میرے سوچنے کے مطابق بے فائدہ ہے. کیا آپ اس وقت متفق ہیں؟ کیونکہ اگر ہم یہاں پر صرف بات چیت میں ہی اپنا ٹائم گزار دیں گے تو پھر ہمارا کچھ فائدہ نہیں. سو آئیں اس بات کو ذہن میں رکھتے ہوئے خداوند کے تخت کے سامنے ہم سب جھکیں گے. اور آپ سب کو بڑی دلیری حاصل ہے کہ اپنے باپ کے سامنے اس سے دلیری سے مانگے. کسی طرح کی بھی کمی کمزوری ہے، حکمت کی، دنائی کی، سننے کی، توجہ لگانے کی، کسی طرح کی بھی کمی کمزوری ہے، خداوند کے حضور جھکیں گے کہ خدا باپ، اس وقت میں تیرے حضور حاضر ہوں، تیری بیٹی، تیرا بیٹا آج کے کلام کے حصہ سے مجھے برکت دے، تاکہ آج جو کچھ میں سیکھوں وہ تیرے جلال کے لیے ہو. آسمانی باپ، تیرے نام کی تعریف ہو کہ تیرا بیٹا ہمارے گناہوں کے لیے صلیب پر موا، تاکہ آج اس رسم کو، آج خدا ان خدا اس حکم کی تکمیل کریں کہ تو نے کہا کہ جب تک میں واپس نہ آؤں میری یادگاری میں یہی کیا کرو کہ تم نے صلیب پر کیا کام مکمل کیا ہے خداوند. سو آج کے حصہ کو لے، ہم سب کو بڑی برکت دے. یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین. جو بھائی اور بہن اور بچے بائبل مقدس کو پڑھ سکتے ہیں، مہربانی سے افسیوں کے نام پالوس رسول کا خط اس کا 3 باب اس کی پہلی آیت کو نکالیں. اور ہم حصہ میں سے سیکھ رہے ہیں پالوس رسول کی زندگی کے متعلقہ، کہ پالوس رسول کون تھا، اس کی زندگی کا مقصد کیا تھا، اس کا کام کیا تھا اس سے پہلے کہ وہ یسوع مسیح کو قبول کرتا. افسیوں 3 باب اس کی پہلی آیت میں سے ہم نے سیکھا کہ پالوس کہتا ہے، اسی سبب سے میں پالوس، جو تم غیر قوم والوں کی خاطر مسیح یسوع کا قیدی ہوں. بائبل مقدس میں سے ہم نے سیکھا کہ پالوس رسول وہ شخصیت ہے جس نے مسیح کی خوشخبری کی منادی کرنے کے لیے بہت سے دکھوں، تکلیفوں، مصیبتوں کا کثرت کے ساتھ سامنا کیا، تاکہ مسیح کی خوشخبری دنیا کے ان کونوں تک پہنچے جن تک خداون نے ان کو پہنچانے کے لیے خداون نے اس کو چنا تھا. سو آج ہم دوسری آیت میں سے سیکھیں گے. پالوس رسول یہاں پر افسس کے ایمانداروں سے بات کرتے ہوئے کہتا ہے، شاید تم نے خدا کے اس فضل کے انتظام کا حال سنا ہوگا جو تمہارے لیے مجھ پر ہوا. آج ہم دیکھیں گے پالوس کی زندگی میں کہ خدا کا فضل اس پر کیوں ہوا، اور اس فضل کے ہونے کا مقصد کیا تھا، اور اس نے جو فضل اس پر ہوا اس نے اسے کس طرح استعمال کیا. لیکن اس سے پہلے میں آپ کو یاد دلانا چاہتا ہوں کہ ہمارا یہاں پر اکٹھا ہونے کا مقصد، مطلب، وجہ یہی ہے کہ خداوند یسوع مسیح کے کلام کو اول درجہ دیں. क्योंकि बाइबल मुकद्दस हमारी जिंदगियों के लिए रूहानी खुराक है। जैसे यसु मसीह ने अपनी इब्तदाई खिदमत में कहा कि आदमी सिर्फ रोटी ही से जीता ना रहेगा बल्कि हर वो बात जो खुदा के मुंह से निकलती है। और हम सब का जो भी इस खिदमत में मुब्तला हैं, काम करते हैं खादम की हैसियत से, हम सब का यही मतलब है। जैसे अय्यूब नबी ने कहा है, मैंने उसके लबों के हुक्मों को अपनी जिंदगी में सबसे ज्यादा अहमियत दी है, और वो कहता है मैं उसके मुंह की बातों को अपनी जरूरी खुराक से भी ज्यादा अहमियत देता हूं, उसे अपनी जरूरी खुराक से भी ज्यादा जखीरा किया है। आप अपने घरों में देखते हैं, जैसे हमारे घरों में मट्टी है हम आटा जमा करते हैं, हमारे घरों में छोटे छोटे गोदाम हैं हम कनक को, चावलों को और बहुत दफा मकई को जमा करते हैं क्योंकि वो हमारी जिंदगी के लिए जरूरत है। जब कभी भी कनक की या कमी हो या आटे की कमी हो तो हमें मालूम है कि हमने उसका जखीरा किया हुआ है। इसी तरह खुदावंद का बंदा अय्यूब भी कहता है कि मैंने खुदा के उन वादों पर, मैंने खुदा की उन रहमतों को, मैंने खुदा की उन तमाम बातों को जो मेरे लिए भलाई का बायस है, जो मेरी मुश्किल में, जो मेरी तंगी में, जो मेरी बदहाली में मुझे हौसला देती हैं, मैंने जखीरा किया हुआ है, मैंने संभाल कर रखा है। और उसी का कलाम हमें इस तारीकी में, इस तारीकी की दुनिया में जिसमें हम देख सकते हैं इर्द गिर्द मौत है, तंगी है, हर तरह की बुराई हमारे इर्द गिर्द मंडला रही है, सो खुदा का कलाम ही हमें इन तमाम मुसीबतों में इत्मीनान दे सकता है। सो हो सकता है कि आज आप जो बैठे हुए हैं इनमें से बहुत सी बहनें, बहुत से भाई, बुजुर्ग से बुजुर्ग, बहुत से बच्चे इन मुश्किलों का सामना कर रहे हैं। आपसे दरख्वास्त करना चाहता हूं, जैसे अय्यूब ने खुदा पर भरोसा किया और उसने कहा कि उसी ने दिया, उसी ने लिया, उसी का नाम मुबारक है। क्यों उसने ये बयान दिया? क्योंकि उसने उसके कलाम को अपनी जरूरी खुराक से भी ज्यादा जखीरा किया, संभाल कर रखा। और मुझे खुशी है आप सबको देखकर, मुझे खुशी है और बहुत ही खुश हूं कि आप खुदा के कलाम को सुनने के लिए यहां पर हाजिर हैं। और आज हम सीखेंगे कि यीशु मसीह को हमें अपनी जिंदगी में, इस दुनिया में सबसे ज्यादा अव्वल दर्जा देने की जरूरत है, क्योंकि हमारी मौजूदगी का, हमारे जिंदा होने का मकसद यही है कि उस खुदावन को जिसने हमारे लिए सलीब पर जान दी है, उसको इज्जत, उसकी प्रस्तुति, उसकी इबादत करें। और इसीलिए यहां पर हम हाजिर हैं कि आपका और मेरा, हर एक बच्चे का यीशु मसीह के साथ गहरे से गहरा रिश्ता हो, ताकि हम उसे जानने वाले बने। जब आप तरीकी में हो तो आप कहने वाले बने, यीशु मैंने उन सब तरीकियों में तेरी लोड है। मुश्किल में उसे पुकारने वाले ठहरें, जिंदगी के तूफानों में उसे कहें कि तू हमारे छुपने की जगह है। और हम सब का यही मकसद है। सो पालूस रसूल यहां पर सिखाता है कि शायद तुमने खुदा के उस फजल के इंतजाम का हाल सुना होगा जो तुम्हारे लिए मुझ पर हुआ। पालूस रसूल वो शख्स था जो एक वक्त में कलीसिया को सिताता था, मारता था, दुख देता था। मेरे साथ निकालें कि वो पालूस जो एक वक्त में कलीसिया को सिखाता था, उसकी जिंदगी में खुदा का फजल क्यों हुआ। इमाल नामा बाप उसकी हम देखते हैं 15वीं आयत को। यहां पर पालूस रसूल की जिंदगी का हम देखते हैं कि जब वो दमिश्क को जा रहा था और उसका जो مقصد تھا کہ مسیحوں کو قتل کرے، اور وہاں پر دمشق کے راستے میں خداوند یسوع مسیح اس پر ظاہر ہوا، اور وہ پالوس 3 دن تک اندھا رہا، وہ دیکھ نہ سکا، اور اس نے رویا میں ہننیا نام ایک شخص کو دیکھا جو اس پر ہاتھ رکھے ہوا ہے، اور خداوند یسوع مسیح نے رویا میں ہننیا سے کہا، جا اور اس کو بنائی دے، اسے بتا جا کر میرے بارے میں۔ تو ہننیا نے کہا، یہ تو وہی ہے جس کے بارے میں ہم نے سنا کہ تیرے لوگوں کو ستانے اور قتل کرنے کے لیے آ رہا ہے۔ سو 15ویں آیت میں خداوند اسے ہننیا کو جواب دیتا ہے، مگر خداوند نے اس سے کہا، خداوند ہننیا سے بات کر رہا ہے رویا میں، کہ تو جا، کیونکہ یہ قوموں، بادشاہوں اور بنی اسرائیل پر میرے نام کا، میرا نام ظاہر کرنے کا چنا ہوا وسیلہ ہے۔ جیسے خدا نے پالوس کو چنا ماں ہی کے پیٹ میں سے، اسی طرح خدا نے آپ میں سے ہر ایک کو چنا ہے کہ آپ اس کے گواہ بنیں، کہ آپ اس کی خبر ان لوگوں تک پہنچائے جو موت کی حالت میں ہیں، جو تاریکی میں ہیں، کیونکہ آپ کو یہ بڑا درجہ حاصل ہے۔ جیسے پالوس کو خدا نے اس کے ماں ہی کے پیٹ میں چن لیا، جیسے یرمیا کو خدا نے کہا کہ اس سے پہلے کہ تو اپنی ماں کے پیٹ میں صورت پکڑتا میں تجھے جانتا تھا۔ خدا آپ میں سے ہر ایک کو جانتا ہے، وہ آپ میں سے ہر ایک کی کمی، کمزوری، مشکلات کو جانتا ہے، وہ آپ میں سے ہر ایک کو جانتا ہے کہ آپ بولنے میں شرماتے ہیں، وہ آپ میں سے ہر ایک کو جانتا ہے کہ آپ اس کے بارے میں بات کرنے میں تھر تھراتے ہیں، وہ آپ سے محبت کرتا ہے، اور آپ پر جو خدا کا فضل ہوا ہے اسی لیے ہوا ہے تاکہ وہ فضل دوسروں پر ظاہر ہو۔ میرے ساتھ ایک اور حوالہ دیکھے پالوس ہی کی زندگی میں سے، اور یہاں پر پالوس کو ہم دیکھتے ہیں کہ وہ اسی مقصد کے لیے چنا گیا ہے۔ ایمال کی کتاب اس کا 22 باب دیکھیں، یہاں پر پالوس اصول اپنی زندگی کی گواہی دے رہا ہے اور بتا رہا ہے کہ ایک وقت میں وہ کیا تھا، اور خداون نے اس کی آنکھوں کو کھولا اور اسے ایک مقصد دیا، اور یہاں پر وہ مقصد اپنا بیان کرتا ہے۔ ایمال 22 باب اس کی 26 باب اس کی 17 آیت میں یہاں پر یوں لکھا ہے، اور میں نے تجھے اس امت اور غیر قوم اور میں تجھے اس امت اور غیر قوم سے بچاتا رہوں گا۔ یہ خدا کا قول، خدا کا وعدہ پالوس کے ساتھ تھا کہ میں تجھے تمام غیر قوموں سے بچاتا رہوں گا، تیری حفاظت کروں گا، جن کے پاس تجھے اس لیے بھیجتا ہوں کہ تو ان کی آنکھیں کھول دے، تاکہ اندھیرے سے روشنی کی طرف اور شیطان کے اختیار سے خدا کی طرف رجوع لائیں، اور ایمان اور مجھ پر ایمان لانے کے باعث گناہوں کی معافی اور مقدسوں میں شریک ہو کر میراث پائیں۔ یہ پالوس کی زندگی پر خدا کے فضل کا باعث ہے کہ وہ جا کر تمام لوگوں کو مسیح کی محبت اور میراث کے بارے میں بتائے، اور ہم اسی بات کو افسیوں کے خط میں سیکھ رہے ہیں کہ ہم جو پہلے خدا سے جدا تھے، ہم جو روحانی طور پر مردہ تھے، ہماری جو شناخت نہیں تھی، ہم جو خدا سے علیحدہ تھے، یسوع مسیح کے وسیلہ سے آج ہم خدا کے بیٹے اور بیٹیاں ٹھہرتے ہیں، اور یہ خدا کا فضل ہے، یہ خدا کی مہربانی ہے، یہ خدا کی شفقت ہے، یہ خدا کی وہ بڑی بڑی ہمارے لیے مہربانی ہے جس کے ہم حقدار نہیں، کیونکہ ہم بنی نو انسان اپنے گناہوں کے باعث موت کے حقدار تھے، لیکن یسوع مسیح نے हमारे लिए मौत का मजा चखा ताकि हम जिंदगी की उस जायके को, जिंदगी की उस बरकत को हासिल करने वाले बने। आप में से हर एक बच्चा, नौजवान, बहन, भाई, बुजुर्ग कल का खुदावन का खादम है। क्या आप इसे जानते हैं? आपकी जिंदगी मसीह यसु में पशीदा है, इसलिए आपको उसे पहचानने की, आपको उसे ढूंढने की जरूरत है, क्योंकि उसने कहा कि तुम मुझे ढूंढोगे और पाओगे जब पूरे दिल से मेरे तालब होगे। और इस कलीसिया के नौजवानों और बच्चों के लिए खुदावन का बहुत बड़ा मंसूबा है। खुदावन नहीं चाहता कि इस कलीसिया के नौजवान सिर्फ जो हमारे बाप दादा करते आए हैं कि मजदूरी या झाड़ू या दूसरी बातों ही में मुब्तला रहें। खुदावन का मंसूबा ये है कि वो चाहता है कि हर एक बच्चा इस शहर में नूर की मानद चमके। और ये किस तरह होगा? जब आप दिल लगाकर पढ़ेंगे। ये किस तरह होगा? जब आप खुदावन पर अपना भरोसा करेंगे। बेशक बहुत दफा आप ऐसा महसूस करेंगे कि हमारे पास वसायल नहीं, हमारे पास ये नहीं, हम इस काबिल नहीं, हमें हिकमत और दनाई हासिल नहीं। जिस खुदा की आप परस्तिश करते हैं वो खुदा सब कुछ करने की कुदरत रखता है। क्या हम इस बात का यकीन करते हैं? आपका भरोसा उस खुदा पर है जिसने खुदावंद यीशु मसीह को मुर्दों में से जिंदा किया है। आपका भरोसा उस खुदा पर है जो बियाबान में मन बरसाता है। आपका भरोसा उस खुदा पर है जो आपके लिए, चाहे जिंदगी में कैसा भी तूफान, चाहे जिंदगी में कैसा बड़ा भी दरिया हो, वो रास्ता तैयार करने वाला खुदा है। वो बनी नू इंसान की टूटी हुई जिंदगी की दीवार को तमीर करने वाला मुमार है। वो हमारी जिंदगी के टूटे हुए बर्तनों को बनाने वाला कमहार है, यानी कि वो हमारा खालक और मालिक है। बहुत दफा हम इन बातों को भूल जाते हैं। बेशक आपने ये बातें सुनी हैं, बेशक आप इन पर यकीन करते हैं, लेकिन बहुत दफा हम इनको भूल जाते हैं। जैसे बियाबान की कलीसिया, बियाबान की जमात भूल गई। खुदा मोजात पर मोजात करता रहा, आसमान से रोटी, आसमान से उनके लिए हफाजत, निगाहबानी, कुव्वत, ताकत, हर तरह की चीजें उनको मुहैया करता रहा। और 40 साल के अरसा में कोई भी भूखा नहीं मरा, किसी के भी जूते ना घिसे, किसी के भी कपड़े ना फटे। हम उस खुदावंद यीशु मसीह की परस्तिश करने वाले लोग हैं। और जब हमारी मुश्किल में थोड़ा सा दुख या हमारी जिंदगी में थोड़ी सी मुश्किल या दुख आ जाता है तो हम खुदा से लड़ना, झगड़ना शुरू कर देते हैं, बुड़बुड़ाना शुरू कर देते हैं। बहुत दफा हम अजीजों को खो देते हैं तो हम खुदा पर बुड़बुड़ाते हैं। खुदा ने इन तमाम लोगों की जिंदगी जो बाइबल मुकद्दस में हमें इसीलिए दी है ताकि हम देखें कि खुदा कभी भी नाकाम नहीं हुआ, खुदा कभी भी बेवफा नहीं हुआ। जब भी बेवफा होते हैं हम होते हैं, जब भी नाकाम होते हैं उस पर यकीन करने के लिए हम ही होते हैं। वो हमारी बेवफाई में भी हमारे साथ वफादार रहता है। सो पालूस कहता है, शायद तुमने खुदा के उस फजल का इंतजाम का हाल सुना होगा जो तुम्हारे लिए मुझ पर हुआ। आज आप मसीही हैं तो पालूस रसूल और तमाम दूसरे रसूलों और तमाम दूसरे नबियों की इस मेहनत के बायस के उन्होंने अपनी जिंदगी में यीशु मसीह को अवलियत दी। और यही आप सबका भी गोल होना चाहिए, ना कि ये खुशखबरी आप तक बल्कि उन तमाम लोगों तक जो इससे महरूम है पहुंचनी चाहिए। اس کے لیے اگر آپ دعا کر سکتے ہیں تو آپ سے گزارش ہے دعا کریں بھائی طاہر کے لیے، ناصر کے لیے، آصف کے لیے، افضال کے لیے، کرس کے لیے، رجیش کے لیے، روفن کے لیے، عقیل کے لیے، تمام نوجوانوں کے لیے کہ آج کے یہ ٹوٹے پھوٹے برتن، آج کے یہ کمزور اور آپ کی نظر میں نا امید لوگ کل کو دوسروں کے لیے امید کا باعث بنیں۔ آپ ہی کے گھر میں سے، ہر ایک گھر میں خدا کا خادم، خدا کی طرف سے بولنے والا کوئی نہ کوئی خادم ہو، تاکہ جب تاریکی، جب دشمن، ابلیس کے جھوٹ، کسی طرح کی بھی ابلیسی تصویریں ہمارے راستے میں آئے تو وہ خدا کے خادم کے حیثیت سے کھڑے ہو کر حوصلہ دینے والے بنے کہ ہمارا خدا ہم سے کبھی بھی بے وفا نہیں ہوا۔ آج ہمارا فخر کن چیزوں پر ہے؟ آج ہمارا بھروسہ کس چیز پر ہے؟ کیونکہ دنیا کے لوگوں کا جب ہم جائزہ لیتے ہیں، دنیا کے لوگوں کا فخر کن چیزوں پر ہے؟ روپیہ، پیسہ، دولت، شہرت، جائیداد، عزت، سونا، چاندی، ان کی طاقت، ان کی حکمت، ان کا علم۔ لیکن خداوند کا کلام کہتا ہے کہ خدا نے اس دنیا کے حکمت والوں کو، اختیار والوں کو، شہرت والوں کو، جگیرداروں کو، سونے چاندی والوں کو پسند نہیں کیا، بلکہ اس نے آپ کو، مجھے اور دنیا کے ان ٹھکرائے ہوئوں کو جو اپنے آپ کو کچھ نہیں سمتے چن لیا تاکہ خدا کی قدرت ظاہر ہو۔ خدا آپ کے اندر رہتا ہے اور آپ اس کی سکونت گاہ ہیں۔ ہمیں دنیا کی طرح دنیا کی چیزوں پر نہیں بلکہ خدا پر بھروسہ کرنے کی ضرورت ہے۔ جیسے داؤد نبی کہتا ہے، میرے ساتھ دیکھیں زبور 20 اس کی ساتویں آیت۔ یہاں پر خداوند کا بندہ داؤد جو مصیبت سے، دکھ میں، تکلیف میں مبتلا ہے اور وہ اس بات کا اظہار کرتا ہے، زبور 20 اس کی ساتویں آیت میں کہتا ہے، کسی کو رتھوں کا اور کسی کو گھوڑوں کا بھروسہ ہے، پر ہم تو خداوند اپنے خدا کا نام لیں گے۔ وہ جھکے ہوئوں کو، وہ تو جھکا اور گر پڑا، پر ہم اٹھے اور سیدھے کھڑے ہیں۔ آج ہمارا بھروسہ کس پر ہے؟ دنیا کی فوجوں کا بھروسہ، ان کی طاقت کا منبع کیا ہے؟ گھوڑے اور رتھ اور تلواریں۔ ہماری قوت کا منبع خداوند یسوع مسیح ہے، کیونکہ اسی کے نام سے ہماری قوت آتی ہے۔ کیونکہ بائبل کہتی ہے، افسوس ان پر جو دنیا کی باتوں پر یا چیزوں پر کیا کرتے ہیں، یقین کرتے ہیں۔ اس کے لیے یسایہ نبی بڑے واضح طور پر کہتا ہے کہ خداوند ان لوگوں پر افسوس کرتا ہے۔ یسایہ اس کا 31 باب اس کی پہلی آیت، میں یوں یسایہ نبی کہتا ہے، 31 باب اس کی پہلی آیت، عزیہ 31:1، یہاں پر کہتا ہے، ان پر افسوس جو مدد کے لیے مصر کو جاتے ہیں۔ مصر سے مراد، جب بھی آپ لفظ مصر کا سنتے ہیں، یہ دنیا کی نمائندگی کرتا ہے، کیونکہ مصر اس وقت میں بت پرستی میں، خدا کی نافرمانی میں، خدا کے خلاف فارون اور اس کی تمام لوگ کیا تھے؟ خدا کی مخالفت میں تھے۔ سو یہاں پر یسایا کہتا ہے، ان پر افسوس جو مدد کے لیے مصر کو جاتے ہیں اور گھوڑوں پر اعتماد کرتے ہیں اور رتھوں پر بھروسہ رکھتے ہیں، اس لیے کہ وہ بہت ہیں، اور سواروں پر اس لیے کہ بہت زوراور ہیں، لیکن اسرائیل کے قدوس پر نگاہ نہیں کرتے اور خدا کے طالب نہیں ہوتے۔ ہمیں ایماندار ہوتے ہوئے अपने खुदावन पर भरोसा करने की जरूरत है, ना कि दुनिया के घोड़ों और रथों और किसी तरह की दूसरी कुवतों पर। क्योंकि पालूस अपनी जिंदगी में कहता है, मेरा फखर यह है कि मैं मसीह की खुशखबरी पर फखर करता हूं। पालूस की जिंदगी का फखर इस दुनिया की हिकमत, जोर, इख्तियार पर नहीं बल्कि खुदा के फजल पर था। और यही हम ईमानदारों की जिंदगी की कुव्वत है, जोर है, कुदरत है, ताकत है कि हमें खुदावन में ये फजल हासिल है। और उसके फजल के बायस ही आज हम इस मेज के सामने हैं कि उसकी फतह को मनाने जा रहे हैं। और ये फतह आपको सबको हासिल है, क्योंकि यीशु मसीह ने सलीब पर कफारा मुकम्मल किया है। यीशु मसीह मुर्दों में से जी उठा है किताबे मुकद्दस के मुताबिक, और वो जिंदा है और खुदा की दाहिनी तरफ बैठा है। और वो आप सबको चाहता है कि हम उस खुदा की शुक्रगुजारी करें इस फतह के लिए जिसे आप मनाने के लिए जा रहे हैं, कि उसके मार खाने से हमें शिफा मिली, कि उसने मौत का मजा चखा ताकि हम जिंदगी हासिल करें, कि उसने खुदा से अलहदगी का सामना किया ताकि हम कभी अलहदा ना किए जाएं। वो हमारे लिए कुर्बान हो गया ताकि हमें कुछ कुर्बान ना करना पड़े। उसने हार सारी लानत को अपने ऊपर ले लिया ताकि हम लानत का सामना ना करें। उसने मौत का सामना किया ताकि हम जिंदगी के हकदार हों। ये खुदा का फजल है। जितना शुक्र कर सकते हैं हम उतना ही कम है। दुनिया के लोगों के सामने ये अहमकाना या नादानी की बात होगी कि हम अपने दुख में कहें कि खुदावन तेरा शुक्र हो, लेकिन खुदा की नजर में ये भलाई और दनाई की बात है कि अपने दुख में कहें कि खुदावन तेरा शुक्र हो, अपनी मुसीबत में कहें कि खुदावन तेरा शुक्र हो, ताकि जिस तरह पालूस रसूल कहता है, दूसरा करंथियों उसका 12वां बाप उसकी 9वीं और 10वीं आयत में, वो इस बात पर फख्र करता है अपनी बेइज्जती में, अपनी भूख में, अपनी तंगी में, अपने सताए जाने में, अपनी कमजोरी में, शैतान के तमाम झूठों में, परेशानियों में, कहता है कि मुझे खुदावन की कुदरत पर फख्र है। दूसरा करंथियों उसका 12वां बाप उसकी 9वीं और 10वीं आयत में पालूस कहता है, मगर उसने मुझसे कहा कि मेरा फजल तेरे लिए काफी है, क्योंकि मेरी कुदरत कमजोरी में पूरी होती है। पास मैं बड़ी खुशी से अपनी कमजोरी पर फखर करूंगा। ये खुदा की नजर में भलाई का काम है कि अपनी कमजोरी में फखर करें, लेकिन दुनिया की नजर में दुनिया कहती है बुड़बुड़ाओ, दुनिया कहती है खुदा के मुखालफ बात करो कि क्यों खुदा ने मुझ पर यह दुख होने दिया, क्यों खुदा ने मेरी जिंदगी में यह तकलीफ दी। खुदा हमसे बेहतर जानता है, क्योंकि उसकी मर्जी के बगैर हमें यहां पर हम देखते हैं छोटी कक्की कीड़ी भी काट नहीं सकती। जब हमारा भरोसा ये होगा तो फिर उसकी कुदरत हमारी कमजोरियों में पूरी होगी। और पालूस रसूल कहता है, बस मैं बड़ी खुशी से अपनी कमजोरी पर फख्र करूंगा ताकि मसीह की कुदरत मुझ पर छाई रहे। खा तंगी हो, खा मुश्किल हो, खा दुख हो, सो अपने आप को तैयार करें। हो सकता है कि आप नाकाम हुए हो कि खुदावन मैंने तुझ पर भरोसा नहीं किया। कोई बड़ी बात नहीं, खुदावन से इकरार करें तो खुदावन माफ करने वाला है। क्योंकि हम इंसान होते हुए नाकामयाब होंगे, हम इंसान होते हुए परेशानी में खुदावंद पर बुड़बुड़ाएंगे, लेकिन वो जानता है, वो हमें माफ करेगा और इन सारी परेशानियों में, सारे दुखों में, सारे मुसीबतों में वो हमारे साथ रहेगा। और हमें उसके फजल पर फख्र करने की जरूरत है, हमें खुशखबरी के इस पैगाम पर फख्र करने की जरूरत है, हमें फख्र करने की जरूरत है कि हम खुदावंद यीशु मसीह को जानते हैं कि वो हमारा निजात दहिंदा है। और पालूस कहता है कि खुदा ना करे कि मैं इस दुनिया की किसी और चीज पर अपना भरोसा करूं खुदा सिवाय खुदावंद यीशु मसीह की सलीब पर। वो कहता है कि दुनिया के मुताबिक मैं दुनिया से बरी हूं, मैं दुनिया के लिए क्या हुआ हूं, अलैदा हो गया हूं, मसलूब हुआ हूं, अब मैं खुदावंद ही पर फख्र करूंगा। और जब हम इन हालातों में खुदावंद पर फख्र करेंगे तो इर्द गिर्द आपके जो नूर, जो खुशी का गीत, जो मुसर्रत, जो कुदरत आप पर छाई होगी, आप बहुतों के लिए हौसले का बायस बनेंगे। आए हम खुदावंद के हुजूर झुकें और खुदावंद का शुक्र करें जिस हुक्म की हम तकमील करने के लिए जा रहे हैं कि यीशु मसीह ने अपने शागिर्दों के साथ जब वो बालाखाना में था उसने कहा कि जब तक मैं वापस ना आऊं, जब तक मैं अपनी बादशाही जमीन पर कायम ना करूं, मेरी यादगारी में यही किया करो। और ये हुक्म हर एक ईमानदार के लिए है। सो चंद लम्हों के लिए खुदावंद के हुजूर झुक जाएंगे, हर एक बाक आंख बंद होगी, हर एक सर झुक जाएगा और खुदावंद की शुक्रगुजारी करेंगे कि आप उसके बेटे और बेटियां हैं, कि आपकी मखलसी का कफारा उसने दिया है। खुदा बाप, तेरा शुक्र हो कि तू हमारा फख्र है। बेशक दुनिया घोड़ों, रथों और खुदावन दौलत, रुपया, पैसा, इख्तियार और बहुत सी चीजों पर भरोसा करती है, लेकिन तूने कहा कि मेरे लोग जो मुझ पर भरोसा करते हैं वो कभी भी शर्मिंदा ना होंगे। सो खुदा बाप, इस हुक्म को जो हम मनाने के लिए जा रहे हैं, सबको शामिल होने का खुदावन खुदा दलेरी दे, तौफीक दे, क्योंकि तूने कहा है कि मेरी यादगारी में यही किया करो। और खुदावन यहां पर सारे की ईमानदार मौजूद है, सो सबको बड़ी हिकमत और दनाई दे ताकि इस फतह में शामिल हों, क्योंकि ये सब तेरे नाम में फतह मंद मसीही हैं। और हम सबको फतह मंद जिंदगी गुजारने की हिकमत दनाई दे। यीशु के नाम में ये दुआ मांगते हैं खुदा बाप, आमेन। बाकी की सारी मीटिंग को भाई जुल्फकार सर अंजाम देंगे।